الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليمًا كثيرًا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين جیسا کہ کل عرض کیا تھا کہ جب اشرا شروع ہوا تو ذہن میں تھا کئی چیزیں آپ حضرات کی خدمت میں پیش کی جائیں, لیکن وہ ساری باتیں پیش کرنے کی نوبت نہیں آئی. اللہ تبارک و تعالیٰ کا بہت بڑا فضل و احسان کہ اس نے جہاں رمضان جیسا مبارک مہینہ عطا فرمایا, اللہ تبارک و تعالیٰ نے ہم سب کو ایک اچھے ماحول میں رمضان کے بابرکت دنوں کو گزارنے کے لیے بھیج دیا, تاکہ تھوڑی بہت جو اس کی قدردانی ہو سکتی ہے اور اس کے وصول کرنے کے لیے جو کچھ تھوڑی بہت محنت اور توجہ ہو سکتی ہے اس کی توفیق ہو. جیسا بھی ہوا, بہرحال اللہ تبارک تعالیٰ کا بڑا فضل و کرم رہا, جو کچھ ہے اللہ کا شکر ادا کیا جائے. لئن شکرتم لأزیدنکم ولئن کفرتم ان عذابی لشدید. اللہ کی نعمتوں کا شکر یہ بھی ہے کہ اس کو باقی رکھنے کے لیے آدمی محنت کرے. روزہ شریعت نے تقوی کے لیے وضع فرمایا ہے, پہلے شروع رمضان میں جمعہ کے دن میں نے اس سلسلے میں بتلایا. صالحین کی صحبت جو ہے وہ بھی تقوی کے حصول کا ایک اعلیٰ ذریعہ ہے. اللہ تبارک و تعالیٰ نے ہم لوگوں کو یہاں یہ دونوں چیزیں نصیب فرمائی. تقویٰ کا مطلب ہے آدمی اللہ تعالیٰ کی نافرمانی سے اپنے آپ کو بچا رہے, کسی غلط فہمی میں مت رہنا کہ رات بھر عبادت کرتے رہیں, دن بھر روزے رکھتے رہیں, اس کا نام تقویٰ نہیں. تقویٰ یہ ہے کہ آدمی اللہ تبارک و تعالیٰ نے جن چیزوں کو حرام قرار دیا ہے اس سے اپنے آپ کو بچائے, اور جو چیزیں اللہ تعالیٰ نے ضروری قرار دی ہیں فرائض کے قبیل سے, واجبات کے قبیل سے, ان کی ادائیگی کا اہتمام کرے. اکابر تابعین اور حضرات صحابہ سے تقویٰ کی یہی تشریح نقل کی جاتی ہے. ہم نے اپنے ذہنوں میں अपनी गलत सोच से जो कुछ बिठा रखा है वो दुरुस्त है। बहरहाल ये तकवा यानी अपने आप को अल्लाह ताला की नाफरमानी से बचाने के लिए एक मेहनत करने की जरूरत है, और वो मेहनत एक उसके मुनासिब माहौल के अंदर की जाएगी तो वो अपना असर दिखलाएगा। माहौल अपने अंदर बहुत बड़ी ताकत है। कोई भी आदमी कितना ही बुरा क्यों ना हो, अगर वो अच्छे माहौल में और नेक लोगों की सोहबत में पहुंच जाए और एक जमाना वहां गुजार दे, सारी दुनिया अगर कसमें खाती थी तो ये सुधरने वाला नहीं है, अल्लाह ताला उसको सुधार दे। और वैसा ही कोई नेक साले और आमाल का पाबंद आदमी क्यों न हो, लेकिन अगर किसी बुरे माहौल में पहुंच गया तो वो खत्म हो जाए। माहौल जो है वो बहुत बड़ी ताकत है, और इसीलिए शरीयत ने उसकी बड़ी ताकीद फरमाई। कुरान में भी ये हुक्म इसीलिए दिया गया, हदीस में भी नबी करीम सनातन ने इसकी तरफ खुसूसियत के साथ मुतवज्जह फरमाया, अलमर वाला दीन खलीली फलयंजुर मन मयुखाली, आदमी अपने दोस्त की रविश पर उसके अंदाज पर रहता है, देख लो आपकी दोस्ती किन लोगों के साथ, आपका उठना बैठना किन लोगों के साथ। तो इस दुनिया में गोया तकवा यानी अल्लाह की मासियत से अपने आप को बचाने का वस्त्र और मिजाज अपने अंदर पैदा करने के लिए उसके मुनासिब माहौल की जरूरत है। माहौल ही है जो आदमी को मुत्तकी बनाता है, और जो तकवा यानी जो खूबी है सिफत आती है तो उसका बका उसका बाकी रहना और फिर उसमें मजीद तरक्की करना, ये भी माहौल ही पर मौकूफ है। माहौल खत्म होगा तो हासिल शुदा तकवा भी खत्म होगा। मैं एक मिसाल दिया करता हूं कि आपको आइसक्रीम बनानी है, तो आइसक्रीम बनाने के लिए जो मवाद दूध और उसके अंदर बहुत कुछ शक्कर और कुछ चीजें डाल करके जो तैयार किया जाता है, अब उस मवाद को एक मखसूस मिकदार की ठंडक खास जो कुली एक डिग्री है इतनी डिग्री की कुली में आप उसको रखेंगे तो ये जमेगा और इसकी आइसक्रीम बनेगी, उस कुली के बगैर बनने वाली नहीं। गोया आइसक्रीम का बनना इतनी मखसूस मिकदार की ठंडक के ऊपर मौक हो, आइसक्रीम बन गई, बाली बहुत खुश हो गए, आप माशाल्लाह रमजान में आ गए, हमने इबादत नहीं किया, और फिर वो आइसक्रीम अंदर से निकाल करके बाहर जब दूसरी धूप में भी नहीं ऐसी थोड़ी देर के बाद जैसा था वैसा था वैसा, वह आइसक्रीम के बाकी रखने के लिए भी जरूरत है। चाय की ठंडक बनाने के लिए भी ठंडक की जरूरत है कुली, लेकिन उसके लिए कुली की डिग्री कुछ ज्यादा उसका पावर ज्यादा ठंडक होगी तो जमेगी। एक मरतबा जमने के बाद इस जमी हुई आइसक्रीम को बाकी रखने के लिए उतनी ठंडक नहीं लेकिन थोड़ी कम यदि काम चले, लेकिन अगर बिल्कुल ठंडक ना हो तो खत्म हो जाएगी। आपने एक माहौल में रहकर अपने अंदर अपने आप को गुनाहों से बचाने के लिए मिजाज बनाने की मेहनत, इबादत के साथ मुनासबत पैदा करने के लिए मेहनत, और ये जो थोड़ा बहुत मिजाज के अंदर तबीयत के अंदर इस चीज की तरफ तवज्जो हुई और कुछ करने की तौफीक हुई, तो इसको बाकी रखने के लिए जरूरत है कि इसी तरह का माहौल इतना बड़ा आला दर्जे का ना हो, लेकिन बहरहाल जब तक के तकवे का और नेकी वाला माहौल आप अपने लिए नहीं पाए तैयार करेंगे वहां तक ये चीज बाकी रहने वाली। हमारा हाल क्या है, हम यहाँ रमजान गुजारने से पहले यहाँ जब आए उस वक्त तो अपनी जगह पर रहते हुए हमारी जो दोस्तियां थी غلط لوگ ان کو کہنا جو نیک نہیں ہے, نیکی کا مزاج نہیں ہے ان کا, ایک ہماری عادت کی اپنے دوستوں کے ساتھ بیٹھنے. اب کیا ہوگا یہاں سے جانے کے بعد, پہلا کام یہ کریں گے انہیں دوستوں کو ڈھونڈیں گے جنہوں نے بیڑا غرق کیا تھا, جن کی دوستی کے نتیجے میں ہمارے مزاج کے اندر گناہوں کا یہ رجحان پیدا ہوا تھا, زندگی خراب ہوئی تھی. یہاں سے جانے کے بعد انہیں کو تلاش, وہ بھی آپ کے انتظار میں اور آپ بھی ان کے شوق میں بیٹھے. جتنا ایسا ہی ہوا جیسے ایک چھوٹا بچہ ہوتا ہے, پاخانہ پیشاب کر کے اپنے کپڑے اپنا جسم اس میں لت پت کرتا ہے اور اچھلتا کودتا ہے, ہنس رہا ہے, وہی سمجھ رہا ہے مزے میں. یا پاخانہ کیا ہوا بچہ بھی ادھر پاخانے میں لپٹا ہوا ہوتا ہے تو اس کو اور مزہ آتا ہے اور وہ خوب ہنستا ہے کھیلتا ہے. جب لوگ دیکھتے ہیں اس کی ماں اس کو لے کر کے جو ہے دھوتی ہے, صفائی کرتی ہے, صابن لگاتی ہے, دونوں نہلانے کے بعد پاؤڈر لگاتی ہے, اچھے کپڑے پہناتی ہے, وہ سب ختم کیا. لیکن تھوڑی دیر کے بعد کیونکہ وہ تو بچہ ہے نا, پھر وہی حالت اس کی ہو جاتی ہے. ہمارا حال بھی اس بچے سے کم نہیں. اللہ تعالیٰ نے ہمیں توفیق دی, موقع دیا, اور اس موقع کے ملنے کے نتیجے میں کچھ ہمیں اپنا حال ٹھیک کرنے کی توفیق ہوئی. لیکن بس یہاں جب تک کے ہیں, یہاں سے وہاں جائیں گے, وہاں وہی مرنا ختم. یہ چیز جو ہے بہت خطرناک ہے. آپ نے جب یہاں آنے کا فیصلہ کیا تھا, اسی دن گویا آپ نے اپنی زندگی کے لیے بہت عظیم ارادہ کر دیا ہے. اب ہم ہماری زندگی کا نہج اور اس کی روش وہ نہیں رہے گی جس پر اب تک ہم تھے, اب ہمیں اپنے آپ کو بدلنا. جب ہم نے بدلنے کا فیصلہ کیا, اس راہ میں آ گئے, تو اب پھر وہی پرانے والی باتوں سے بات چلتی نہیں ہے. پہلا کام یہ ہے یہاں سے جانے کے بعد اپنے آپ کو اس برائے والے ماحول سے بچانے کا خاص طور پر اہتمام کرنا. وہ دوستیاں, وہ مجلسیں, وہ شکلیں جن کی وجہ سے ہمارے دل و دماغ کے اوپر گناہوں کے خیالات مصائب غالب رہتے تھے, وہی انہیں مصیبتوں میں اسی ادھیڑ بن میں رہتے تھے, اس ماحول سے اپنے آپ کو دور رکھنا. لیکن خالی اتنا دور رکھنا کافی نہیں, نیکی والا ماحول کے اندر پھر اپنے آپ کو لے جانا ہے, وہاں اس کو باقی رکھنے کے لیے. اس لیے خاص بہت ضرورت ہے. یہ ابھی جو بات کر رہا ہوں, یہ گویا آج کل یہ نیا مزاج ہے نوجوانوں کا, اس کو مختصر لفظوں میں نہیں کہہ سکتے ہیں کہ یہ اینٹی وائرس پروگرام ہے. اینٹی وائرس پروگرام آپ استعمال کرتے ہیں, یہ کیا کہتے ہیں, کمپیوٹر کو, موبائل کو, سارے فوائد. دیکھیں وہاں اگر اینٹی وائرس پروگرام کا استعمال نہیں کریں گے, سب پر پانی پی جائے گا. یہ بھی یہ سمجھ لیں, یہ جو کچھ محنت کی ہے, جب تک آپ اینٹی وائرس پروگرام کو مضبوطی کے ساتھ نہیں استعمال کریں گے, وہاں سے بھی کچھ باقی سنوارا نہیں ہے. اس لیے اس کا خاص استعمال کرنے کی ضرورت ہے. پہلا کام تو یہ ہے کہ وہاں اپنے جا کر, اپنے یہاں جا کر اپنے وہ اس جس ماحول میں ہم رہے اس کے خلاف جو صحبت ہے, تو کیا کہنا نہ جو نسبت اور اسی طریقے سے باقابل اور بزرگوں کی صحبت کی فوائد کو حاصل کرنے کی راہ میں جو رکاوٹیں, جن کو یہ لوگ موانے سلوک سے تعبیر کرتے ہیں. راہ سلوک جو ہے اللہ کی طرف چلنے کا جو یہ راستہ ہے, اس راستے میں منزل تک پہنچنے سے پہلے جو رکاوٹیں تھیں, جو منزل تک پہنچنے نہیں دیتی, ان رکاوٹوں کو یہ حضرات تعبیر کرتے لفظ موانے. ان موانے کے اندر ایک بہت بڑا معنی جو ہے وہ ناجنس کی صحبت ہے. ناجنس کا مطلب کیا, یہ بھی سمجھ لینے کی ضرورت. ناجنس یعنی جو اس سلوک کا اور اس راہ کے سے جو نعمتیں حاصل کی جاتی ہیں اس کا قائل نہ ہو, اس کو تسلیم نہ کرتا ہو, چاہے وہ اپنی جگہ پر بہت بڑا عالم ہو, اور بخاری بھی پڑھا تھا, لیکن اگر وہ اس رائے سلوک کی جو ہے فوائد اور برکات کا قائل نہیں ہے, اس کا مخالف ہو, اس کے پاس آپ بیٹھیں گے تو اس کے پاس بیٹھنے کے نتیجے میں جو ہے وہ اس رائے سلوک کی برکات, کیونکہ اس کی باتیں جو ہوگی ان باتوں سے آپ کا ذہن بجائے بننے کے بگڑے گا. ایک طالب علم پڑھنے کے لیے مدرسے میں آیا, لیکن وہ ایک ایسے آدمی کے پاس بیٹھتا ہے جو طلب علم کی اہمیت کا قائل نہیں ہے, اس کا مخالف ہے. اس کے پاس جب بیٹھے گا تو اس کی باتیں ایسی ہوگی اینٹی طلب علم, تو وہ باتیں سن سن کر کے جو ہے اس طالب علم کا ذہن خراب ہوگا, وہ ختم ہو جائے, وہ پڑھنا چھوڑ دے. یہی حال ہمارا آج ہمارے ماحول یعنی ہمارے معاشرے میں یہ عام ہو گیا. دیکھو اپنے شیخ یا جن سے آپ استفادہ کرتے ہیں ان کے متعلق آپ کے دل میں جو ہے انکار اعتراض, تو یہ چیز بھی آپ کو ان سے فائدہ پہنچنے کے معاملے میں سب سے بڑی رکاوٹ ہے. عقیدت اور محبت کے بغیر بات بنتی نہیں. حضرت حکیم الامت رحمت اللہ کے حوالے سے حضرت شیخ نے آپ بیچ میں نقل کیا ہے, حضرت حکیم الامت حضرت مولانا صدیق احمد صاحب جو حضرت گنگولی اقتدار کے خلفاء میں سے تھے, امبیٹری وہ بھی امبیٹا کہتے ہیں جیسے مولانا خلیل احمد صاحب, اور ان کا مقولہ نقل کیا ہے کہ ہمارے سلسلے میں جو ہے وہ بطریق جذب فائدہ پہنچتا ہے, بطریق جذب فائدہ پہنچتا ہے, شیخ کی اپنے پیر کی محبت دل میں زیادہ سے زیادہ ہونی چاہیے, یہ محبت ہی پھر اس آدمی کو کھینچ لیتی ہے اور آگے بڑھا دیتی ہے. اب ایسے لوگوں کی صحبت جو اس سے مخالف ہیں ان کے پاس جب آپ بیٹھیں گے تو ان کی بات, آج کا میزان کیا ہو, کوئی بڑے سے بڑا آدمی رہا اس کی بھی بزرگی باقی رہی نہیں, سب کے بکرے اجڑے جاتے ہیں, غلط یا صحیح اس پر الزامات جھوٹی باتیں جو بھی, اور ویسے تو انسان ہے اور معصوم نہیں ہے, حضرات صحابہ کی بھی ہم معصومیت کے قائل نہیں ہیں, محفوظ مانتے ہیں ہم معصومیت, تو ہم انبیاء کی صفت ہے, تو کوئی بھی جو بھی شیخ ہوگا بہرا ایک انسان ہے, ہو سکتا ہے کمی بیشی, لیکن بہرا ایک عام ماحول یہ ہو گیا تنقید کا, جس کی وجہ سے ہر ایک کے مطابق آپ جس ماحول میں رہ رہے ہیں آپ کے پاس بیٹھنے والے آپ کے چار ساتھ آپ کے ساتھ جب بات کریں گے تو وہی بات کریں گے, تم جو اس سے بحث تو ہوتا ہے کیا ہوگا, چار دن کے بعد آپ کا ذہن آپ کے دل میں اس کے متعلق جو محبت تھی جو عقیدت تھی اس میں کیا آ جائے گی, کمی آپ کا نہ میرا ہوگا, ان چاروں دوستوں نے غلط کر دیا, ان کو فائدہ ہو یا نہ ہو آپ کا میرا غلط ہو, آپ کے لیے ضروری ہے ایسی صحبت, آپ ان کو کہہ دیجیے کہ میں تیرے باپ کو برا بھلا کہوں تو برداشت کرے گا, تیرا باپ تو بھی جانتا ہے کہ بدماش ہے نالائق ہے بہت کچھ ہے تیرے علموں میں بھی سب, لیکن تیرے اس بدماش اور نالائق باپ کے متعلق اگر میں دو جملے غلط استعمال کروں گا تو تیری غیرت اور تیرا دل گوارہ کر نہیں, تم میرے استاد میرے شیخ میرے باپ کے متعلق تو بولے گا میں کیوں برداشت, میرے پاس یہ نہیں چاہیے, پہلے سے معاملہ صاف کر یار, یہ چیز اس طرح کی چیزیں عام طور پر مشاہد بیان کرتے نہیں ہیں, لیکن آج کل یہ جو محرومی کا بڑا سبب ہے کوئی مدرسوں کا ماحول ہمارے مدارس کے اندر جو ایک دوسرے کے متعلق باتیں تنقیدات یہ ہوتی ہیں, کیا ہوتا ہے جو علماء پڑھانے والے مدرس ان میں بھی بڑی تعداد کو ہے جس رائے سلوک کی قائل, حالانکہ ہمارے یہاں کیا بھی قائل نہیں رہا, جو قائل ہیں ان میں بھی وہی بات اس طرح کی چیز ہے, نتیجہ یہ ہوتا ہے کہ بڑی تعداد جو اس راہ پر چل رہی ہے उनको जो फायदा पहुंचना चाहिए वो पहुंचता नहीं है। महरूम मेरे नजदीक मेरी शक्ति के मुताबिक तो महरूमी का बड़ा सबक आज यही। इसके अलावा कुछ अच्छे अच्छे विचार लगे हुए हैं, उनका जहन क्या कर दिया और उनको हटा दिया, खत्म हो गया। इसलिए वो चाहिए ऐसा पुख्ता पुख्ता मोहब्बत, पुख्ता मोहब्बत होनी चाहिए। खाली अकीदत काफी, अकीदत को बदल सकता है कोई आदमी, लेकिन मोहब्बत को मोहब्बत होगी ना तो अगर आयों सुनाए वो शैतान के मुताबिक फरमा कि भाई उसमें जो है वो आबिद बहुत बड़ा आबिद भी था, आरिफ भी था, आलिम भी था, लेकिन आशिक में एक अंक की कमी थी। इश्क होता तो ये बात न बन, बस अल्लाह ताला ने हुक्म दिया कि अल्लाह मेरा खुदा हुक्म दे रहा, मेरा मोहब्बत दो गए उन्हें करने के लिए। तो बार है मैं यात्रा करना चाहता हूँ, ये इश्क और मोहब्बत किस दर्जे का होगा कोई लोग चाहे कि उसको चाहे जो है किरोना बना करे बना करे, उसका इंशाल्लाह कोई नुकसान। दोबारा मैं जो कहना चाहता था ना जिन सकी तो आजकल ऐसे माहौल एक मनुष्य बयान करते हैं कि मैं जब फारिग होकर के आया, उनका वो अपना किस्सा बयान करता तो मैं जब फारिग होकर मतलब से एक मदरसे में पढ़ाने के लिए गया तो बड़ी मेहनत से मैंने इल्म हासिल किया था। दिल में बड़े हौसले थे कि मैं तलबा पर खूब मेहनत करूंगा और एक माहौल इल्म का बनाऊंगा। क्या एक मनुष्य अब दूसरे सिर्फ सुबह की चाय में उनके साथ मैं चाय पी जाता और कोई खुश नहीं, बाकी दिन तो अपने अपने काम में रहे, लेकिन उनका मिजाज क्या था? बस वो एंटी मदरसा एंटी मोहतरमी। वो क्या कहते हैं, क्या वो सुबह क्या मेहनत करते, कौन तुमको कोई अवार्ड दे देगा, तुम मेहनत करोगे तो तुमको क्या मिल जाएगा, कौन सी तुम्हारी तनख्वाह बढ़ा देंगे, ये तो कुछ जान भी नहीं देंगे और कुछ फर्क नहीं पड़ता। मतलब वह वो मेहनत करने वाले आदमी को मेहनत का उसका जो ये है उसके होता क्या रोजाना चाय पीने के दौरान एक दो बात ऐसी करता बस ज्यादा नहीं, लेकिन चंद दिनों के बाद मैंने महसूस किया कि मैं जब मदरसे में आया उस वक्त तो मेरे जो हौसले थे और जो इरादे थे वो सारे क्या हो गए, खत्म हो गए। यह सोहबत, यह सोहबत। इसलिए ऐसे लोग जो इस तरह आपके कुलूब में शुकू को शुभा इस राह के मुताबिक राह सुलूक के मुताबिक अपने मशाइख के सिलसिला के मुताबिक अपने शेख के मुताबिक इनके मुताबिक पैदा करने वाले हैं, इनसे दूर अगर शाह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जो रसाइल मजमा रसाइल बशीर उम्मत उसमें दो रिसाले हैं, एक रिसाला का नाम है आकिबतुल इंकार और दूसरे रिसाला का नाम है एतकादो इंकार। ये दो बड़े अहम हैं क्योंकि हजरत ऐसी बातों में बिल्कुल जो है खुल्लम खुल्ला करते थे, किसी की रू रियायत करते नहीं थे। वो सैफ बुर्रा थे इस मामले में, शमशेर बुर्रा इसलिए और लोगों की परवाह किए बगैर हजरत ने बात जो है वो साफ कर दी। उन मैं जरूर अहले इल्म से कहूंगा इन दोनों इंसानों का मुताला करें तो उस वजह से आपको बहुत फायदा होगा इस राह। तो बहरहाल मैं जो अर्ज करना चाहता था एक तो हुई ना जिन सकी, ना जिन सका मतलब ये नहीं कोई हसीन औरत की सोबत, ये सोबत बुरा ये है कि बड़े मौलाना भी हैं लेकिन अगर ये है तो ना जिन सही भी आ जाते हैं आपके हाथ। तो बहरहाल इससे इस किस्म के माहौल से अपने आप को दूर रखना जरूरी, वरना वो पर नुकसान है। जरा भी एतराज पैदा होता है हजरत शेख रमतुल्लाह ने हजरत थानी रमतुल्लाह का मकूला नकल किया है, इस राह में सबसे बड़ा मुजिब नुकसानदेह चीज क्या है, एतराज। क्या दूसरे कबीरा गुना जीना वगैरह को भी इतना मुजिब करार नहीं दिया, समझा नहीं है, उससे उतना नुकसान नहीं होगा जितना इससे होगा। इसलिए बार आप ये नाजिम सकी सोबत इससे अपने आप को बचाना और वो उस वहां रह करके और अपने आप को नामाल के बात रखने के लिए बात को इस सिलसिले में और थी। मैं حضرت حکیم الامت نور اللہ مرتبہ کا ایک رسالہ جو حضرت رحمت اللہ علیہ نے اپنے ابتدائی دور زمانے کانپور کے قیام کے اندر تسلیم فرمایا تھا. نام اس کا جزاء الاعمال, چھوٹا سا رسالہ. ہمارے حضرت شیخ رحمت اللہ علیہ نے کہ جو معمولات متوسلین جو دیے اس میں جن کتابوں کو پڑھنے کی تاکید کی اس میں ایک جزاء الاعمال دیا, اور حضرت مولانا الیاس صاحب رحمت اللہ علیہ بہت تاکید فرماتے تھے اس رسالے کو پڑھنے کی. اس میں اچھے برے اعمال کے کیا اثرات ہوتے ہیں اس سے حضرت نے کلام کیا ہے. ہے تو چھوٹا رسالہ لیکن بڑا جامع ہے, مفید ہے, اس کو ضرور اہل علم مطالعہ کریں, عام لوگوں کو بھی اس سے بڑا فائدہ ہوگا. دوبارہ حضرت حکیم الامت نور اللہ مرتضیٰ نے اپنے اس رسالے میں اخیر کے اندر جو نصیحت فرمائی ہے, میں ان نصیحتوں کو مجھے میرا ایک مثال ہے کہ جو بات میں کہنا چاہتا ہوں اپنے بزرگوں اور اپنے اکابر کے کلام میں اگر ہو تو براہ راست اس کلام کے پیش کرنے کو میں اپنی بات میں پیش کرنے کے مقابلے میں اچھا سمجھتا ہوں, تو ان کے کام ان کے کلام میں بڑھ کر کے دوبارہ حضرت خانی رحمۃ اللہ علیہ نے اپنے اس رسالے میں آخر میں جو نصیحت فرمائی ہے اس میں دو چیزیں بتلائی ہیں. حضرت رحمۃ اللہ علیہ نے کچھ طاعات یعنی کچھ نیکی کے کام ایسے بتلائے ہیں, حضرت فرماتے ہیں کہ جو آدمی ان نیکی کے کاموں کو اختیار کر لے گا اور اپنے آپ کو اس کا عادی بنائے گا تو اس کے لیے دوسرے نیکی کے کاموں کے راستے کھلے. گویا اس راہ کی ماسٹر کی ہے کیا جی, بڑے یہ کام آپ کرنے لگیں گے تو اس کی وجہ سے اللہ تعالیٰ دوسرے نیک کاموں کی توفیق دے. اسی طرح چند گناہ حضرت نے بتلائے, ان گناہوں سے اگر آپ بچ جائیں گے اور اپنے آپ کو بچانے کا عادی بنائیں گے تو اس کی وجہ سے اللہ تعالیٰ آپ کو دوسرے گناہوں سے بچنے کی توفیق عطا فرمائے. گویا گناہوں سے بچنے کے معاملے میں یہ بات کرتی ہے, وہ طاعات کے انجام دینے کے معاملے میں یہ گناہوں سے بچنے کے معاملے. وہی میں پڑھ سناتا ہوں, اگر کوئی چیز تشریح کے قابل ہوئی تو ان شاء اللہ وہ بھی نکل جائیں گے. ایسے طاعات کے بیان ہیں جن کی محافظت سے جس کی پابندی سے امید ہے کہ دوسری طاعات کا سلسلہ قائم ہو جائے. ایک ان میں سے علم دین کا حاصل کرنا ہے, ہاں کتابوں سے حاصل کیا جائے یا صحبت علماء, بلکہ کتابوں سے علم حاصل کرنے کے بعد بھی علماء کی صحبت ضروری ہے, اور مراد ہماری علماء سے وہ علماء ہیں جو اپنے علم پر خود عمل کرتے ہوں, شریعت اور حقیقت کے جامع ہوں, اتباع سنت کے عاشق ہوں, اعتدال پسند ہوں, افراط و تفریط سے بچتے ہوں, اللہ کی مخلوق پر شفیق ہوں, تعصب اور انعاد ان میں نہ ہو. یہ سب قیدیں ہر قید اپنی جگہ پر بڑی اہمیت رکھتی ہے, اس کی تشریح نہیں کروں گا, لیکن یہ سب قیدیں محدود رکھنے کے ساتھ اس قسم کے علماء ہوں تو وہ اس وقت پر بھی بدنی تارا اس قسم کے علماء بہت ہیں اور ہمیشہ رہیں گے, جیسا ہمارے سردار اکرم صلی اللہ علیہ وسلم کا وعدہ ہے, لا یزال طائفۃ من امتی منصورین علی الحق لا یضرهم من خذلهم, مگر ہم چند بزرگوں کا نام تبرکن اپنے رسالے میں لکھتے ہیں تاکہ جن کا نام نہیں لکھا گیا ان کو جن کا نام لکھا گیا ہے اس پر قیاس کر سکیں اور جن کی ایسی ہی شان ہو ان کی صحبت سے فائدہ ہو. اب ناموں میں کیا لکھا ہے وہ میں بتا دوں, حضرت حاجی امداد اللہ صاحب وہ سب تصے جو میں لکھا, حضرت گنگوہی, حضرت مانا ابن حسن دامے مسجد سہارنپور کے محتمی, دیوبند میں حضرت شیخ الہند اور حضرت حاجی حمید حسین صاحب, اور حضرت سائن توکل شاہ توکل شاہ صاحب رامبالا میں, یہ بہت پہلے یہ رسالہ शायद अब तो 100 साल से ऊपर हो गया होगा, उस सब पर लिखा गया था, क्योंकि उसमें हजरत हाजी साहब का और हजरत गंगोली का तस्करा है। अच्छा, तो अब ये नाम हजरत उस सब से जना इस बारे नाम इसलिए लिखे हैं कि जिनके नाम नहीं है उनको भी इस पर आप प्रयास करके करके अंदाजा लगा सकते हैं इस नौ के होने का। इस जैसे आगे क्या लिखते, ऐसे बुजुर्गों की सोहबत और खिदमत जिस कदर मयसर हो जाए गनीमत कुबरा व नियमत उजमा है। अगर हर रोज मुमकिन न हो तो हफ्ते में आठ घंटा जरूर इंतजाम करे, बहुत अहम है अहलुल्लाह की सोहबत, उसको लाजिम करो रोजाना नहीं तो हफ्ते में महीने में जरूर, उससे आप खुद अपने अंदर कुल्लम कुल्ली तब्दीली महसूस करेंगे। जो अमाल आप कर रहे हैं उन पर आपको नेकी के अमाल पर बदावत होगी, जिन गुनाहों से बचते हैं बचने का मजीद एहतमाम जितना ज्यादा इसको इख्तियार करेंगे वो बात तय है। तो बात इसी को कहते हैं कि हर रोज मुमकिन ना हो तो हफ्ते में आठ घंटा जरूर इंतजाम करें, और तो उनका बयान सुनना जरूरी नहीं, उनके पास जाकर बैठना उस माहौल में इतना ही काफी है। बात ये भी याद रखी पाल मतलब वहां जाते हैं तो वो तो कुछ बोलते नहीं, चुपचाप बैठे रहे। अरे वो ठग हो रहे चुपचाप बैठे रहे, तुमको उनकी जबान से नहीं लेना है, कहां से लेना है दिल से लेना, और दिल अपना काम करता है, दिल रहा बदिल रहे। हमारे हजरत मिसाल दिया करते थे कि किसी औरत के बच्चे का बेटे का छोटे बेटे का इंतकाल हो गया और उसकी वजह से उसका दिल गम से भरा हुआ है, तो जो भी जाके उसके पास बैठेगा ना डोमिनेंट, उसके दिल में भी गम की कैफियत, उसका दिल भी भरा है उसके पास बैठे, वो उसके दिल का असर है। तो दिल का बदिल रहे। और हमारे हजरत ये भी हजरत मौलाना पिया साहब रहमतुल्लाह अलैह का ये मकूला नकल करते थे कि जबान को इफादे का बहुत नाकिस आला है, यानी जबान के जरिए से किसी को कोई बात पहुंचाने और जो है फायदा पहुंचाने का बड़ा नाकिस आला है। असल तो क्या है दिल। और हजरत रसूलुल्लाह साहब रहमतुल्लाह अलैह का जुमला है कि जिसको मेरी खामोशी से फायदा नहीं होगा उसको मेरे बोलने से भी फायदा, इसलिए भाई ये भी जहन से कीड़ा निकाल दें कि वहां जाएंगे तो उनकी पत्नी सुनेंगे बयान सुनेंगे कि मजलिस में कुछ बलफुजात होंगे, नहीं कुछ ना हो कुछ ना हो, आज जाएंगे बैठेंगे आपको अल्लाह बहुत कुछ देगा। एक बात याद रखें हजरत हामिद अब्दुल्ला एक साहब लखनऊ के रहने वाले थे कि मेरी तबीयत में बहुत गुस्सा, तबीयत बताई लखनऊ में एक मौलाना थे आलिम थे हजरत से मुंतलिक थे और एक साल और तबीयत में बड़ा हिल्म और तवाजु थी हजरत, वो उनकी तबीयत में हिल्म बहुत था, हजरत ने कहा रोजाना उनके पास थोड़ी देर जाकर बैठते बस कुछ करने की जरूरत थी, रोजाना जाते थे चंद दिनों के बाद बिल्कुल उनका मिजाज बदल गया, गुस्सा का था कुछ कोई तकनीर उनकी नहीं थी, समझे उन्होंने कोई जो है ऑपरेशन नहीं किया उनका, कोई अमल जलवाही नहीं किया, बस बैठे वो कल्ब के असर बाहर ये हमारे ये चीजें क्यों क्या पहले हमारे अकाबिर के जमाने में तो ये चीजें बहुत आम थी, हर आदमी समझता था, धीरे धीरे ये चीजें खत्म होती जा रही, पहले हिम्मत की समझ में जल्दी से बात आती नहीं, और मौलवी चाहे व्यक्ति या लोग बगैर दलील की कोई बात मानने के लिए तैयार, मैं सब तशरीह इसीलिए करता हूँ ताकि टोकरी में बैठे खैर दोबारा कहने का हसन है। हजरत क्या फरमाते हैं कि हर रोज मुमकिन न हो तो हफ्ते में आज घंटा जरूर इंतजाम करें, उसके बाद खुद देख लेगा। एक चीज तो ये बता दें, अब दूसरी एक उनमें से नमाज है, जिस तरह हो सके पांचों वक्त पाबंदी से नमाज पढ़ता रहे। देखो नमाज के मामले में कभी कोताही मत करना कभी, और वो भी जमात के साथ, شریعت نے جن آزار کی شکلوں میں نماز جماعت چھوڑنے کی اجازت دی ہے ان کے علاوہ کسی عذر سے نماز جماعت چھوڑنا مت. آپ کا نفس آپ کو کاہلی اور سستی پر بہت ابھارے گا. مجھ سے کام نہیں اور تو کسی کو کہتے ہیں اور حتی الامکان جماعت حاصل کرنے کی کوشش کرے اور بدرد مجبوری جس طرح ہاتھ آگے غنیمت ہے یعنی نماز پڑھو اس سے دربار الہی میں ایک تعلق اور ارتباط قائم رہے گا. جو آدمی نماز پابندی سے پڑھے گا اللہ کے دربار میں روزانہ جاتا ہے. آپ نے حدیث پڑھی ہوگی ایسا آدمی کبھی کسی بیماری یا کسی رکاوٹ کی وجہ سے بہن کہ بھائی ٹریفک جام ہو گیا اور نہیں پہنچا تو یہاں فرشتے دعا کے اللہ اس کے راستے کی رکاوٹوں کو دور کر دے جلدی سے اس کو یہاں پہنچا دے. جہاں وہ دل میں وہ خود دعائیں اور تمنا کرتا ہے اللہ تعالیٰ کے فرشتے جو روزانہ اس کے اعمال کو لکھنے والے دیکھنے والے وہ تک اس کے لیے کیا کرتے ہیں دعائیں کرتے ہیں. حدیث میں قدرت کا ایک نظام ہے نیکی کے ماحول کو فروغ دینے کے لیے اللہ تعالیٰ نے فرشتوں کو مقرر کیا ہے. تو فرشتے یہاں نیکیاں لکھتے ہیں اور نیکی کی ترغیب بھی دیتے ہیں اور قلوب میں نیک ارادے بھی جیسے شیاطین برائیوں کے وسائل ڈالتے ہیں فرشتے بھی کیا ہے نیکی کے ارادے دلوں میں ڈالتے ہیں جیسا کہ آپ حدیثوں میں پڑھتے ہیں جانتے ہیں. تو یہ میں یہ بتلانا چاہتا ہوں نماز کسی حال میں نماز نہیں چھوٹنی چاہیے اور وہ بھی جماعت کے ساتھ. کوشش یہی ہے کہ بلا کسی عذر معقول کے جماعت نہ چھوٹے جماعت کے ساتھ نماز کی پابندی. اس سے اللہ تعالیٰ کی ذات کے ساتھ کیا ہوگا ایک آدمی روزانہ آپ کے پاس آ کے دو چار دن بیٹھتا ہے. پر انسانوں کا یہ حال ہے کہ اگر وہ کسی دن نہیں آئے گا تو فکر میں کیا ہوا آج وہ آیا نہیں کیا بات کیا ہوا تھا وہ تفتیش ہے اس کے دل میں کوئی بھی عمل یہ مداومت کیوں مطلوب ہے مداومت اس لیے مطلوب ہے کہ کوئی بھی عمل جب بندہ کرتا ہے تو اس بندے اس عمل کی وجہ سے بندے کا ایک تعلق اللہ تعالیٰ کی ذات کے ساتھ محبت کا قائم ہوتا ہے اور اسی تعلق کی وجہ سے پھر اللہ تعالیٰ اس وقت اپنی رحمت سے اس کی طرف متوجہ ہوتے ہیں. جیسے آپ کا ایک دوست روزانہ دن میں 10 بجے آپ کی ملاقات کے لیے آتا ہے اگر کسی دن 10 بجے نہیں آیا تو کیا ہوگا آپ دیکھیں گے پھر کیا بات ہے آج وہ آیا لیکن کیوں نہیں آیا کیا ہوا کیا رکاوٹ کیا کوئی بنانا خاصا کوئی حادثہ تو پیش نہیں آیا کیا معلوم تو کرو کون تو لگاؤ اللہ تعالیٰ اللہ تعالیٰ کی شان تو بڑی بے نیاز ہے اس کو ہماری عبادتوں کی ضرورت نہیں. لیکن بندہ جب اللہ کے پاس آتا ہے اور مداومت کرتا ہے تو اس کی وجہ سے اللہ تعالیٰ کے ساتھ ایسا تعلق کہ اللہ تعالیٰ اس کی طرف کیا ہوتے ہیں متوجہ. اسی لیے وہ جو نوافل کے اندر آتا ہے نوافل ایک مرتبہ رمضان میں 2-3 راتیں آپ نے نماز پڑھی تھی چھوڑ دی مجھے یہ ڈر ہوا کہ کہیں کیا ہونا فرض وہاں علماء لکھتے ہیں کہ گویا نفل طریقے سے ایک عمل کا اہتمام اللہ کی بارگاہ میں کبھی وہ اتنا پسند نہ آ جائے کہ وہاں سے حکم نہیں آ جائے. تو بہرحال میں یہ ایسا کرنا چاہتا تھا کہ یہ نماز آج کل ہمارے علماء تک نماز با جماعت کے معاملے میں بڑی کوتاہیوں کا شکار. اللہ میری اور آپ کی حفاظت فرمائے. خوب اہتمام جماعت کے ساتھ نماز پڑھنے کا اہتمام کرو کہیں بھی ہو. یہ نماز اسی کو حضرت فرمائے. یہ دوسری ایسی نیکی ہے جو بہت سے نیک کاموں کا آپ کے لیے دروازہ کھول دیا اور خاص کر کے اہل علم کو تو اس کا خاص اہتمام بھی ہونا چاہیے. تو بار اسی کو فرماتے ہیں اگر تو اس سے دربار الہی ایک تعلق اور ارتباط قائم رہے گا. اس کی برکت سے انشاءاللہ تعالی उसकी हालत दुरुस्त रहेगी। इन सलात तनहा फक्शाए वलून कर, ये दूसरी चीज है। तो पहली चीज क्या है? इल्म का हुसूल, खास तौर पर जो है नेक उलमा की सोहबत के साथ। दूसरा नमाज का इस्तेमाल, नमाज का जमा। आगे फरमाते एक उनमें से लोगों से कम बोलना और कम मिलना, और जो कुछ बोलना हो सोच कर बोलना। हजारों आफतों से महफूज रहने का ये आला दर्जे का आला है। इस सिलसिले में मैं शुरू में जहां मामूलात यहाँ के बताए थे तफसील बता चुका हूँ। कम बोलना और कम मिलना, सारी खराबियों की बड़ी ये मुलाकात। आजकल तो गया लोगों से मिलना और मुलाकातें करना एक फन समझा गया है। ये सारी मुसीबतों का ये होता है, कम से कम अपना अपने काम में लगे। तीसरी चीज ये हुई, एक चौथी, एक उनमें से मुहासबा और मुराकबा। यानी क्या करवा दिया, अक्सर औकात ये ख्याल रखते कि मैं अपने रब के पेशे नजर हूं, यानी अल्लाह ताला मुझे देख रहे हैं, मेरी बातें मेरे काम मेरे हालात उसकी निगाहों के सामने है। ये हुआ मुराकबा। इसका नाम क्या हुआ? यानी ये तसव्वुर, ये तसव्वुर कि अल्लाह ताला मुझे या मेरे हालात रकीब को रकीब इसी में कहते हैं। एक मामू के दो आशिक होते हैं, हर एक दूसरे की टोह में लगे, वो कहाँ गया? उसके हालात को देखता रहता है। मुराकबा का माना निगरानी, ये अल्लाह की मेरे पर वॉच है, वॉच वॉच। दो सीसी कैमरे वाली बात की थी मैंने। दोबारा ये मुराकबा एक, और उसके साथ महासभा। तो गया ये मुराकबा, और महासभा ये है कि कोई वक्त मसलन सोते वक्त तक अकेले बैठकर दिन भर के अमाल याद करके यूं ख्याल करे, इस वक्त मेरा हिसाब होगा, वह अल्लाह के सामने मैं खड़ा हूं, और अल्लाह ताला ने मुझे पूछा कि तू जो औरत गुजर रही थी उसकी तरफ तूने क्यों देखा? जो हमारा अमल हुआ अपने दिन भर के अमाल को सामने रखकर, तब वह मेरा हिसाब होगा और मैं जवाब से आजीज हो जाऊंगा। मेरे पास कोई गुजरा इस तरह की आदत होगी ना, इन गुनाहों से बचने का एक हौसला पैदा होगा। समझाए करें, और तबियत यही की जाए तो मुराकबा, और तो मुराकबा तो हर वक्त, और महासभा एक मुकर्रा वक्त है, रात को सोते वक्त या जब भी। और उसमें यही कि मैंने दिन भर रात जब ये किया, फला काम किया, उस काम के मुताबिक अल्लाह ताला की तरफ से मुझे पूछा जा रहा है कि तुमने ये काम क्यों किया, और मेरे पास कोई उजरो मैं जवाब नहीं दे पा रहा, होगा पूछा जाएगा। बात एक उनमें से तोबा और इस्तिग़फ़ार, तोबा और इस्तिग़फ़ार। जब कभी कोई लफ्ज़िश हो जाए तवक्कुफ न करे, इस मामले में भी हम लोग बहुत कायम तौबा का अहतमाम। हालांकि तौबा तो बहुत आसान चीज है, उसमें कौन सा मुश्किल था, लेकिन कहते हैं तवक्कुफ किसी वक्त या किसी चीज का इंतजार न करे, फौरन तन्हाई में जाकर सजदे में गिर कर खूब माजरत करे, और अगर रोना आवे तो रो दे, वरना रोने की सूरत ही बना दे। और मैं तो कहता हूं कि तन्हाई में जाने का इंतजार करने की भी जरूरत नहीं है, जहां गुना हुआ उसी वक्त दिल ही दिल अल्लाह ताला की तरफ मुतवज्जे होकर जो है निजामत का इजहार हो, दिल में बेचैनी का बल्कि कैफियत हो, और दिल में ये फैसला हो तब कभी ये काम नहीं करूंगा। ये तौबा और अगर फरमाते हैं ये पांच चीजें हैं। कितनी? पहली इल्म और सोहबत उलम, परमात्मा वही जो बताया। दूसरा पांच वक्त की नमाज। तीसरा किल्लत कलाम व किल्लत मुखालतत माल आना। चौथा मुराकबा और महासभा, और पांचवा तौबा और इस्तिग़फ़ार। इंशाअल्लाह ताला ان تمام پانچوں امور کی پابندی سے جو کہ کچھ مشکل بھی نہیں تمام طاعات کا دروازہ کھل جائے گا, تمام طاعات کا دروازہ. یہ تو ہوئی طاعات کے سلسلے میں. آگے ایسے گناہوں کا بیان کہ ان سے بچنے سے بے فضل ہی تعالیٰ قریب قریب تمام گناہوں سے نجات ہو جاتی ہے. یا گناہ سے بچا کہ ان سے اگر آپ اپنے آپ کو بچا لیں گے تو دوسرے تمام گناہوں سے اللہ حفاظت فرمائیں گے, بچنا آسان ہو جائے. ایک ان میں سے غیبت ہے, اس کا تو بڑا شروع, کون بچا ہوگا؟ اس سے طرح طرح کے مفاسد دنیاوی اور اخروی پیدا ہوتے ہیں, جیسا ظاہر ہے. اس میں آج کل بہت اطلاع ہے. اس سے بچنے کا آسان راستہ یہ ہے کہ بلا ضرورت شدید آپ کسی کا تذکرہ نہ کریں نہ سنیں. کسی کا کسی کا آیا موضوع میں نام اچھائی کے ساتھ اچھائی کے ساتھ شروع ہو کر پھر آگے لیکن وہ لیکن آ کر کے پھر سارے اوپر خط نسخہ پھیر دیتا ہے. اس لیے اچھائی کے ساتھ بھی نہیں, برائی کے ساتھ بھی. اپنے ضروری کاموں میں مشغول رہے, بات کرے تو اپنی کرے. اپنا دھندا کیا تھوڑا ہے جو اوروں سے ذکر کرنے کی فرصت اس کو ملتی. اس لیے غیبت سے بچنا, اور جیسا کہ آپ نے حدیث سے سنا زنا سے بھی زیادہ کیوں زنا حقوق اللہ. کسی نے زنا کا ایک کتاب اگر کیا اور زندگی کے کسی مرحلے میں اس کو اپنی حرکت کے اوپر ندامت ہوئی, رات کے اندھیرے میں توبہ کر لی اللہ سے, اللہ کا دعویٰ کیا کر دیں گے؟ اس لیے کہ اس کا تعلق کسی بندے سے جب تک ہمت جس کی آپ نے کی ہے, جیسا کہ آپ نے ہمیں سے سنا, جب تک کہ اس سے معاملہ صاف نہیں ہوگا وہاں تک یہ گناہ معاف ہونے والا. آپ کتنی ندامت کتنے بے چین رہیں افسوس کریں اس سے کیا ہوگا؟ اس لیے غیبت سے. نمبر دو, ایک ان میں سے ظلم ہے جیسے کہ ہم چلتی خواہ مالی جانی یا زبان. مالی کسی کے مال میں کسی کا چھین لینا, کوئی جبر کرنا کوئی اور, یا کسی کا حق مان لیا, کسی کلی یا کسی یا کسی کو ناحق تکلیف پہنچائی, یہ جانی کسی کو تکلیف پہنچائی, کسی کو کڑوا جملہ کہہ دیا جس سے اس کے دل پر چوٹ ہے نا, کسی کے اوپر جو ہے آپ نے فکرا چسکا کر دیا, تہمت لگا دی, برا بھلا کہا, گالی دے دی, یہ سب کیا ہوا؟ جانی. یہ جانی زبانی طرح ہوتا ہے. بارا کسی کی بے آبروئی, یہ بھی بہت بڑا, اس سے اپنے آپ کو بچاؤ. ایک یہ تو دو ہوئے. تیسرا, ایک ان میں سے اپنے کو بڑا سمجھنا اور اوروں کو حقیر سمجھنا. یہ بڑا خطرناک, یہ عام بیماری ہے. کومل امراض چل رہی تھی, ظلم غیبت اسی سے پیدا ہوتے ہیں, اور بھی خرابیاں اسی سے پیدا ہوتی ہیں, حسد کینہ غضب وغیرہ دار. اس سے اپنے آپ کو بچائیں, اس سے اپنے آپ کو بڑا اور دوسروں کو حقیر سمجھیں. یہ تحقیر بڑی خطرناک, ایسے آدمی کو اللہ نے چھوڑتے نہیں, سزا دے کے رہتے. اس لیے کبھی کسی کے متعلق دل میں تحقیر آئی ہو فوراً توبہ کرو اللہ سے, ایسی توبہ کہ سکون ہو جائے, کہیں پھر اس کا کوئی نقصان ہوئے بھگتنا. آج کل کیا ہو گیا, دو رکعت ہم نے پڑھ لی اور دل میں بڑھایا. حضرت مولانا میاں صاحب رحمۃ اللہ علیہ فرماتے کہ جس عبادت کے نتیجے میں دل میں نرمی اور رقت پیدا ہو اور مزاج میں انکساری اور توازن پیدا ہو, یہ دلیل ہے اس عبادت کے اللہ کے یہاں قبول ہونے کی. اور جس عبادت کے نتیجے میں عجب خود پسندی اور دوسروں کی تاخیر پیدا ہو. دو رکعت پڑھی ہم نے اور دوسرے سب لوگ ہماری نگاہ سے ان دو رکعتوں کی وجہ سے گر گئے, ان کی تاخیر اور برائی ہمارے دماغ میں آئی. تو یہ ان دو رکعتوں سے اللہ کے یہاں مردود ہونے کی علامت. مقبول عبادت ہوتی تو اس کا نتیجہ اچھا نکلتا, کہ برا نتیجہ نکلا معلوم ہے یہ عبادت عبادت بنی اللہ کی احتساب سے. معلوم ہے ہماری عبادت میں اخلاص ایسی, ایک تو وہ عبادت جو خود ہمارے لیے ایک عذاب بننے والی ہے اللہ کی پکڑ کا ذریعہ, اس عبادت کے بل بوتے پر ہم ساری دنیا کو کیا سمجھ رہے ہیں, پتی سمجھ رہے ہیں, اس سے بڑی حماقت اور کیا ہونا ہے. بہت سوچنے کی یہاں مزاج, خاص کر کے جو لوگ کسی گناہوں میں برے اعمال میں رہے پھر اللہ توبہ جیسے اچھی راستے پر آتے ہیں, ان میں یہ بیماری بہت ہے. وہ پھر دوسروں کو سڑے کو کیا سمجھنے لگتے ہیں, پتی سمجھنے. حالانکہ عبادت ذرا اگر وہ سوچے اپنی عبادت, جس عبادت پر باہر آ کر کے کہتے ہیں تو ان کو پوچھتے ہیں آپ جماعت کے ساتھ نماز کا پاتے ہیں, پابندی تو نہیں ہوتی بل بوتے پر آپ دوسروں کو کوئی خوش ہوتی. میں نے کہا تھا کہ 7 لاکھ سال عبادت کی کس نے شیطان نے اندر, اور اس پر حضرت آدم علیہ مدینہ کو بحال مدینہ علیہ السلام کو حفیظ سمجھا اور یہ سب آ جاتا, اور ہم تو 7 منٹ بھی ہماری عبادت نہیں ہوتی اور ٹھکانا نہیں. وہ اس پر ہمارا حال یہ ہے, اس لیے جس کا پیر جو ہے نا امام غزالی رحمۃ اللہ علیہ فرماتے ہیں اگر تم نے اپنے آپ کو اللہ کی کسی مخلوق سے بہتر سمجھا تو اپنی حماقت سے اپنے اعمال کو ضائع کرنا ضائع اپنا. اس لیے یہ ذہن اپنی بڑائی دوسروں کی تفصیل یہ اصل کبر, اسی کے نتیجے میں کیا ہوتا ہے دوسروں پر حسد بھی ہوتا ہے, کینا بھی ہوتا ہے, اور دوسروں کی برائی غیبت وغیرہ ساری خرابیوں کی جڑ تو ہے. ایک ان میں سے غصہ, اور غصے کی بھی بنیاد کبر ہی ہے. میری کیوں نہیں مانی ہے نا, میری بات پر عمل کیوں نہیں کیا, میں نے جو چاہا وہ کیوں نہیں ہوا, تو بھائی کس کا چاہا ہوا سوال یہ ہے. آپ کا چاہا ہوا نہیں ہوا تو کس کا چاہا ہوا اللہ کا, تو بھائی آپ اس غصے کی حماقت میں یوں چاہتے ہیں کہ اللہ کا چاہا ہوا نہ ہو میرا چاہا ہوا ہو جائے. یہ غصہ میری کبر کی کشتی غصہ, کبھی یاد نہیں کہ غصہ کر کے پچھتائے نہ ہو, کیونکہ غصے کی حالت میں قوت عقلیہ مغلوب ہو جاتی ہے, جو کام اس وقت ہوگا عقل کے خلاف ہی ہوگا, جو بات نہیں کہنی تھی وہ نہیں کر گئی, جو کام نہیں کرنا تھا وہ ہو گیا. غصہ اترنے کے بعد اس کا کوئی تدارک نہیں ہو سکتا, وہ کام تو ہو چکا نا, توبہ کر سکتے ہیں لیکن اس کام کو تو واپس نہیں دے سکتے, اس بات کو تو واپس نہیں دے سکتے. کبھی کبھی عمر بھر کے لیے صدمے میں گرفتاری ہو جاتی ہے, غصے کی وجہ سے بعض حرکتیں ایسی ہوتی ہیں کہ زندگی بھر کے لیے دل پر چوٹ لگ جاتی ہے کہ میں نے بڑی ہمت کی لیکن اس کا کوئی مداوا نہیں. اس لیے غصے سے بھی اپنے آپ کو رکھا. ایک ان میں سے غیر محرم عورت یا امرد وغیرہ سے کسی قسم کا تعلق رکھنا, یہ بڑا کرنا راہ سلوک میں بہت 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 زیادہ مجھے, بلکہ تعلق کے آگے بدنگاہی, اس کو دیکھنا شہوت کے ساتھ, اس بدنگاہی کے ساتھ دل کا تعلق اللہ تعالیٰ کے ساتھ قائم ہو سکتا تمام خوشیاں کا استفاق. بدنگاہی کے ساتھ آدمی کے قلب کا تعلق اللہ سے قائم, پہلے اس کو چھوڑو تو کوئی ہونا بدنگاہی کے ساتھ کام کرو. یہ عورتوں کے ساتھ نامحرم عورت جام کسی بھی قسم کا تعلق رکھنا, کیا کھاؤ کو دیکھنا کہ या उससे दिल खुश करने के लिए बात करना, बात लो दिल खुश करने के लिए उसी तरह अमरस से औरतों से क्या करते हैं, बातें करके मुझे लेते हैं, वही जबान कर दिया, या तन्हाई में उसके पास बैठना, या उसके पसंदे तबाह के मुआफिक उसको खुश करने के लिए अपनी वजह या कलाम को आरास्ता हो न कपड़े अच्छे इसलिए पहनना कि मैं उसको अच्छा लगूं, बात नरम लहजे में जरा कहक कहक कर इसलिए करना ताकि वो खुश हो जाए, ये कोई भी शक्ल हजरत का जुमला आगे सुनने के काबिल है। फरमाते हैं मैं सच अर्ज करता हूं कि इस ताल्लुक से जो जो खराबियां पैदा होती हैं और जो जो मुसीबतें आती हैं इहादे तहरीर से हार हैं। अगर हकीमुल उम्मत लिख रहे हैं क्या फरमाते हैं, मैं सच अर्ज करता हूं इस ताल्लुक से जो जो खराबियां पैदा होती हैं और जो जो मुसीबतें पेश आती हैं, बुरा तहरीर है लिखी नहीं जा सकती, याद है तहरीर, ये तो एक उनमें से ताम मुश्तबह या हराम खाना, हराम खाना, हराम खाना मुश्तबह बहुत कुछ जिसको कहते खाली हराम में, हराम का उसमें सुबह हम तो आजकल कुछ आपस में रहते ही किसी पर बिना वाला शुभा भी नहीं करना चाहिए, लेकिन आप खुल करके ऐसी चीज हो उससे अपने आप को बचाना जरूरी है। हमारे जो हमारे एक नतीजे के तौर पर बयान करता हूँ, हजरत बाला अब्दुल हली साहब जौनपुरी रहमतुल्लाह बड़े हदीस के यहाँ काबिल है, शेख अल हदीस भी रहे हदीस बड़ा ही का एक वहाँ अब्दुल हली साहब नहीं वहाँ अब्दुल हली साहब सिद्दीक जिनका मैं वहाँ अब्दुल हली साहब जौनपुरी तो हजरत शेख और हजरत शाहुल्लाह साहब के फलफा में से सब जान दे, लेकिन वहाँ अब्दुल हली साहब सिद्दीक लखनऊ के रहने वाले और यहाँ काबिल में भी पढ़ाया उन्होंने, बड़े जो है उनके मिजाज में जराफत बहुत थी, उनकी जराफत का एक किस्सा पहले सुना फिर वो जुमला सुनाऊंगा तो जरा आपको अच्छा मालूम होगा। उनको पान खाने की बहुत आदत थी, पान बहुत खाते थे, हर वक्त पान खाने की वजह से उनमें जो थूक थी ये उड़ती रहती थी, ये उनके कपड़े भी जमा थे वो सब छींके लगे रहते थे। एक मतलब ट्रेन में जा रहे थे और पान खा करके खिड़की में से पीक बाहर फेंकी, अब ट्रेन पर चल रही थी तो वो बाजू वाली खिड़की में कोई औरत बैठी हुई थी उसके गाल पर जाकर उंगली, अब वो गुस्से में बिन्नाई हुई आई, देखा ओ बड़े मियां बैठे हैं पान खा रहे, खूब लताड़ा उसने इनको, बहुत बुरा बना कर कुछ नहीं बोले, खामोश पर झुकाकर देख जब वो अपना गुस्सा बुरा कर चुकी जो कहना था कहती थी खामोश हो गई, तो अब क्या कहते मोहतरमा आप इतनी नाराज क्यों होती है, अगर आप इजाजत दें तो मैं अपना थूका हुआ चाटने के लिए भी तैयार हूँ। ये उनका उनका लतीफा हमारे हजरत बयान करते थे, क्योंकि वो आपने किस्सा सुना होगा हजरत मौलाना मुफ्ती मुजफ्फर हुसैन साहब कौंडलवी रहमतुल्लाह जो हजरत चाय साहब पाकिस्तान में वो भी वो तकवा के बयान में आ गए ना, दावत की एक मतलब नवाब कुतुबुद्दीन साहब जो साहिब बजाए रहक हैं उनकी दावत कबूल नहीं की, उनके तकवे का किस्सा और हजरत शेख ने वहाँ लिखा है कि वो उनका मैदा कभी मुश्तबे हिदा को कबूल नहीं करता, वो तय हो जाए तो वो जुमला दबाता था तो मौलाना क्या फरमाते कि हमारा मैदा जो है मुश्तबे को कबूल नहीं करता, खाली हराम को कबूल कर लेता है। ये हराम लुकमा जो है वो बात करना है अच्छा बस उससे तमाम गुलमा कुदरात नफसानियां पैदा होती हैं, क्योंकि गिजा उसी से बनकर तमाम आजा और रूप में फैलती है, बस जैसी गिजा होगी वैसा ही असर तमाम जवारे में पैदा होगा, اور ویسے ہی افعال اس سے سرزد ہوں گے. یا ایھا الرسل کلوا من الطیبات واعملوا صالحا. حلال غذا کی خاصیت ہے جو آدمی کو جو ہے نیک کام کرنے پر اکساتی ہے. وہ چاہے حضرت صالح بن عبداللہ تفسری رحمۃ اللہ علیہ کا مقولہ امام غزالی نے علیحدہ میں نقل کیا ہے کہ جو آدمی حلال حرام غذا کھائے گا من اکل حرام اسد جوار ہو شام ابا علم لم یعلم. تو جس نے حرام غذا کی کھائی اس کے اعضا اللہ کی نافرمانی کریں گے. وہ چاہے یا نہ چاہے اس کو معلوم ہو یا نہ. ومن کان اکلہ حلال اطاعت جوارحہ وحفظت للحیوانات. اور جس کی غذا حلال ہوگی اس کے اعضا اللہ کی اطاعت و فرما برداری کریں گے اور اس کو اللہ تعالیٰ کی طرف سے نیک کام کی توفیق ہوگی. قصے ہیں اس پر ایک الگ موضوع ہے لیکن بارہ یہ حرام غذا سے اپنے آپ کو یہ حضرت فرما کہ یہ چھ گناہ ہیں جن میں جن سے دوسرے گناہ کثرت سے پیدا ہوتے ہیں. ان کو چھوڑنے سے ان شاء اللہ تعالیٰ اوروں کا چھوڑنا بہت آسان ہو جائے گا, بلکہ امید ہے کہ خود بخود دوسرے گناہ چھوٹ جائیں گے. تو وہ چھ طاعات کی پانچ اور یہ چھ مان بس اس کا ہمیں اس کا اہتمام کرنا ہے. اور دیکھو یہاں سے جا کر اپنے ماحول کو ٹھیک رکھنے کا اہتمام کرو. لگے ایک دنیا کا کوئی آدمی دنیا کی کوئی دولت حاصل کرتا ہے تو کہیں کمانے کے لیے گیا اور جو ہے لاکھ دو لاکھ روپئے کما کر کے آیا تو وہ لاکھ دو لاکھ روپیوں کو چوروں کے حوالے لٹیروں کے حوالے وہ بڑی حفاظت کرتا ہے کہ میں نے بڑی محنت سے دولت کمائی. اللہ نے یہاں رہ کر کے جو کچھ توفیق عطا فرمائی اور مزاج میں جو خیالات تبدیلیاں آئیں تو اس کو باقی رکھنے کے لیے آپ کو بھی محنت کرنے کی ضرورت ہے اس کا اہتمام. اور آج میں سے جو ہے ہم میں سے ہر ایک اپنا جائزہ بھی لے لے مہاسبھا بھی یہاں کا مہاسبھا کہ بھائی یہاں آنے کے دوران ہم نے کیا کیا جو ہے اہتمام کیا کیا کوتاہیاں کی جو بھی کوتاہیاں ہوئیں اس پر اللہ تعالیٰ سے معافی چاہے اور جو نیکی کے کام ہوئے اس پر اللہ کا شکر ادا کرے اور آئندہ کے لیے ایک اچھے فیصلے تبدیل آدمی گویا گیا ہماری زندگیوں میں ایک فیصلہ تبدیلی کا آنا چاہیے. پہلے میں نے بتایا تھا شروع رمضان کے اندر کہ بھائی زندگی میں بہت سے مواقع آدمی آتے ہیں کہ آدمی کہتا ہے کہ بس اب تو میں جو ہے فیصلہ کرتا ہوں. جیسے کبھی کوئی فارغ ہوا مدرسے سے بچہ طالب علم تو میں کہتا چلو طالب علم کی زمانے زندگی سے اسی ڈیوٹی اب تو فرض مل گئی اب کے ان شاء اللہ جو ہے ہماری زندگی میں بہت بڑا انقلاب آئے گا. کبھی شادی ہوتی ہے تو ایسے فیصلے کیے جاتے ہیں. کبھی کوئی بیمار ہوا ایسی بیماری جو جان لیوا تھی اللہ نے بچا لیا جو نئی زندگی نصیب ہوئی تو آدمی یہ فیصلے کرتا ہے اللہ نے نئی دی اب تو ہم اپنا برائے اللہ کی ساتھ. اللہ تعالیٰ نے ہمیں موقع دیا ہمیں بھی اپنی زندگی میں ایسے فیصلہ کرنے کی ضرورت ہے جب ہم آئندہ اللہ کی اطاعت اور فرما برداری میں اپنے آپ کو لگائیں گے. اللہ تعالیٰ مجھے بھی توفیق دے آپ کو بھی توفیق دے اور نیکی کی راہ پر اللہ تعالیٰ ہم سب کو قائم رکھے. اللہ تعالیٰ ہم سب کی حفاظت فرمائے. وآخر دعوانا
تمام ساتھی اپنے اپنے ملکوں میں بیٹھے ہیں.